अर्जुनधारा नगरपालिकासँगको सहकार्यमा भिजन खबरमा अब अर्जुनधारा खबर।
नमस्कार, रेडियो भिजन 91.6 MHz र इन्टरनेटमा www.radiovision.com.np विश्वभरकी साथ प्रसारण भइरहेको सोमबार बिहान 8 बजे प्रसारण हुने अर्जुनधारा खबरमा यहाँहरूलाई स्वागत छ। म पुष्प बराल। सुरु गरौँ। अहिलेसम्म हामीले अर्जुनधारा खबरमा जनताहरूले धेरै गुनासोहरू गर्नुभएको छ, त्यहाँको वस्तुस्थितिका बारेमा आज हामी चर्चा परिचर्चा गर्नेछौँ। स्थानीय पालिका कार्यान्वयनमा आएपछि अर्जुनधारा नगरपालिकाले विकास निर्माणका धेरै कामहरू सम्पन्न गरेको छ र अहिले पनि विकासको चरणमा अर्जुनधारा नगरपालिका अगाडि बढिरहेको छ। यद्यपि त्यहाँ प्रभावकारी विकासका कुराहरू अथवा जनताहरूका प्रत्यक्ष सरोकारका विषयहरूमा जनप्रतिनिधिले तत्काल सम्बोधन नगर्दा केही गुनासोहरू पनि प्राप्त भइरहेको अवस्था छ। यी विषयहरूलाई आज हामी उठान गर्ने प्रयास गर्नेछौँ। आज हामीले अर्जुनधारा नगरपालिकाका उपप्रमुखसँग कुराकानी गर्न गइरहेका छौँ। खड्गमाया पराजुली हुनुहुन्छ, उहाँसँग हामी न्याय सम्पादन र विकास निर्माणका कुराहरूसँग सम्बन्धित रहेर हामी चर्चा परिचर्चा गर्नेछौँ। विशेष गरेर अर्जुनधारा नगरपालिकामा पछिल्लो क्रममा विकास निर्माणका कामहरू अधुरा छोडिँदा अथवा काममा ढिलासुस्ती हुँदा त्यहाँका जनताहरूले धुलो र प्रदूषणका कारण समस्या भोगेको कुराहरू पनि उठान गर्नुभएको छ। अर्जुनधारा नगरपालिकामा अहिले विकास निर्माणका कामहरू तीव्र गतिमा अगाडि बढेका छन्। यद्यपि ठेकेदारको लापरवाहीका कारण ती कामहरू समयमा पुरा हुन नसक्दा धुलो धुवा र आवत जावतमा समस्या भएको कुराहरू पनि जनताले उठान गर्नुभएको छ। ती विषयहरूमा पनि आज हामी चर्चा परिचर्चा गर्नेछौँ। अहिले हामीसँग प्रत्यक्ष सम्पर्कमा हुनुहुन्छ अर्जुनधारा नगरपालिकाका उपप्रमुख खड्गमाया पराजुली। उपमेयरज्यू, स्वागत छ हजुरलाई। अहिले विशेष त अर्जुनधारा नगरपालिकाले विकास निर्माणका कामहरूलाई यो जनप्रतिनिधि निर्वाचित भएर आएपछि तीव्र गतिमा अगाडि बढाइरहेको छ, यो सत्य नै हो। तर पनि जुन ठेका प्रक्रियामा गएका विकास निर्माणका कामहरू छन् ती कामहरू चाहिँ ठेकेदार कम्पनीहरूले लापरवाही गरिदिँदा अथवा ढिलासुस्ती गरिदिँदा त्यहाँका जनताहरूले दुःख पाएको गुनासो गर्नुभएको छ। तपाईँ अनुगमनको क्षेत्रमा हुनुहुन्छ, अहिले अनुगमन गर्दाखेरि चाहिँ यी ठेका प्रक्रियामा गएका कामहरूको अवस्था के पाउनु?
ठेक्का प्रक्रियाबाट भएका कामहरूमा चाहिँ अब सम्बन्धित कार्यालयहरूले ठेक्का लगाएको हुन्छ। लगाइसकेपछि अब यहाँबाट हामीले पहल गर्ने, अब के हुँदैछ कसो हुँदैछ गरिदिनु छिटो गर्नु भन्ने कुरादेखि बाहेक अब हाम्रो बसमा अरू कुरा नरहेको हुनाले ठेक्का प्रक्रियाबाट काम हुँदै गरेका कामहरूमा चाहिँ एकदमै हामीलाई अहिले समस्या छ। अब बाटाहरू धेरै चाहिँ ढुलाम्मै बाटाहरू छन्। अब सम्बन्धित ठेकेदारले समयमा काम नगरिदिएको भएर एकदमै धेरै नागरिकबाट गाली गलौज होइन एउटा यो चाहिँ जनप्रतिनिधिहरूले गरेनन् भन्ने आक्षेपहरू चाहिँ हामीहरूले बेहोर्नु परिरहेको छ। अब यथार्थ कुराहरू सामान्य नागरिकहरूलाई थाहा हुँदैन, नभइसके पछाडि अब उहाँहरूले चाहिँ यहीँको स्थानीय जनप्रतिनिधिकै काम हो, उहाँहरूले नै नगरेको भन्ने बुझ्नुहुन्छ। यो विषयले चाहिँ हामी एकदमै अप्ठ्यारोमा अहिले एकदमै मारमै परेका छौँ भन्नुपर्छ। र बाटाहरू अलपत्र परेका बाटाहरू केही केही बाटाहरू चाहिँ अब स्थानीय तहकै अलिक बढी चासो पहलमा ठेका लागेर अलपत्र रहेका बाटाहरू केही केही चाहिँ बनेका छन्। र अरूको पनि अब नगर प्रमुखज्यू लगायत हामीले चाहिँ एकदमै पहल चाहिँ गरिरहेका छौँ, तर पनि काम सम्पन्न गर्न सकेको अवस्था चाहिँ छैन।
जस्तै अब यो विषयको बाहेक जस्तै उत्तरी क्षेत्रका नागरिकहरू तपाईँहरूका अर्जुनधाराका उत्तरी क्षेत्रका नागरिकहरूले चाहिँ विकास निर्माणमा विभेद भयो, दक्षिणी क्षेत्र सहरी क्षेत्रमा विकास निर्माण केन्द्रित भयो, उत्तरतिर चाहिँ विकासका कामहरू कम भए, हामीले चाहिँ सोचे अनुरूप चाहिँ हामीले विकास निर्माणका कामहरू प्राप्त गर्न सकेनौँ भन्ने गुनासो गर्नुभएको छ। किन उत्तरी बेल्ट प्रति चाहिँ तपाईँहरूले अलिक बढी ध्यान दिन सक्नु भएन?
अब म पनि चाहिँ उत्तर बेल्टकै नागरिक हो होइन, त्यसमा चाहिँ यो चाहिँ अब हिजोकै हिसाबमा हेर्दाखेरि पनि अगाडि नै जुन अघिल्लो जनप्रतिनिधिहरू हुँदा अथवा त्योभन्दा अगाडि नै पनि चाहिँ स्थानीय तहमा जनप्रतिनिधिहरू नहुँदै पनि अलिकति दक्षिण बेल्ट चाहिँ बढी विकास भएकै थियो र उत्तरी बेल्टमा समग्र रूपमा हेर्दाखेरि तल्लो बेल्ट हेर्दा चाहिँ एकदम ओझेल परेकै देखिन्छ। यो चाहिँ अब सबैले सामान्य रूपमा हेर्दा पनि देख्ने कुरा छ। तर पनि अब हिजोको विकट स्थिति जुन थियो त्यो स्थिति हेरेर विकासहरू भएका छन्। यसो भनिरहँदा मलाई चाहिँ अब विकास गर्न छैन अरे नगर उपप्रमुखले भनेको, सबै विकास सकियो अरे भन्ने आरोप पनि आइरहन छ। यो हिजो अस्ति आएकै कुराहरू हुन्। तर पनि वास्तवमा भन्नुपर्दा हामी म 74 सालको पनि वडा सदस्य निर्वाचित थिएँ। त्यो हुँदाखेरि हामी जब 74 सालमा निर्वाचनमा मत माग्न गाउँमा हिँडिरहँदाखेरि चप्पल हातमा बोकेर लुगा चुर्केर चाहिँ लुगा समाएर चप्पल हातमा बोकेर हिलोमा गाडिँदै चाहिँ घोडासम्म गाडिँदै हिँडेका ठाउँहरू पनि थिए। र अहिलेको अवस्थामा हामी त्यस्तो अवस्थाबाट अहिले चाहिँ हरेक ठाउँमा प्रायः अब कलबर्टहरू बनेका छन् होइन, खुल्साहरूमा अब खोलाहरूमा पनि कति ठाउँमा असहज परेका ठाउँहरूमा झोलुङ्गे पुलहरूसम्म बनेका छन्। अब कति ठाउँमा पुलहरू नै पनि बने, केही नभएका ठाउँमा पनि ह्यान्ड पाइपसम्म लाएर भए पनि त्यस्ता ठाउँहरू छैनन्। बाटाहरू ग्राभेलै मात्रै गरेर भए पनि कम्तीमा कसैको घरसम्म जानलाई, त्यति बेला साइकल लान गाह्रो हुन्थ्यो भने अहिले अब मोटरसाइकल स्कुटरसम्म होइन टेम्पोसम्म जाने खालका चाहिँ स्थितिहरू भएका छन्। अब तल्लो साइड हेरेर माथिल्लो साइड हेर्दाखेरि चाहिँ भनेको विभेद जस्तो देखिन्छ। तर पनि अब यो चाहिँ पहिले ठेक्का प्रक्रियामा पनि तल्लो साइडका धेरै बाटाहरू भौतिक संरचनाहरू चाहिँ बढी नै त्यो ठेक्का लागेका र पछि काम हुँदाखेरि धेरै देखिएको र माथिल्लो साइडमा अलि त्यो चाहिँ कमै भएको छ। र यसलाई चाहिँ अब कसरी समानान्तर विकास गरेर लान सकिन्छ भन्ने कुरामा चाहिँ हामी लागेका छौँ। अब विकास भनेको अब आफ्नो स्रोतले मात्रै नभइसके पछाडि अन्यत्रको स्रोत ल्याउनु पर्ने हुँदाखेरि सबैतिर एकै नाचे आफूले चाहे जस्तो विकास गर्न त सकिँदो रहन्छ र पनि हामी प्रयासरत छौँ।
जस्तै उहाँहरूको गुनासो राज्यबाट प्रदान गर्नुपर्ने न्यूनतम आधारभूत आवश्यकताहरू, जस्तै हामीले पानी खान शुद्ध पानी पिउने पनि समस्या छ कतिपय ठाउँमा होइन, अब स्वास्थ्यको समस्या छ, हामीले चाहिँ प्रभावकारी एकजना नर्स पनि प्राप्त गर्न सकेनौँ कि, त हामीले चाहिँ नगर नै धाउनुपर्छ अथवा बिर्तामोडसम्मै आउनुपर्छ, यस्ता कुराहरू पनि उहाँहरूले उठान गर्नुभएको छ। बिजुली बत्तीहरूका कुराहरू पनि के छ, तिस क्षेत्रमा यसपालिको बजेटले कतिको सम्बोधन गरेको पाउनु भएको छ?
अब खाने पानीको लागि चाहिँ अब एकदमै यो साबिकको खुदनाबारी गाविस अहिलेको 1-2-3 चाहिँ विशेष खाने पानी, हजुर 1-2-3 नम्बर वडा चाहिँ एकदमै खाने पानीको समस्या भएको ठाउँ हो। म पनि 2 नम्बर निवासी, म आफै पनि अब अहिले मेरो घरमा मैले इनार खनेको छु, तर पनि कहिले कहिले पछि अब चैत वैशाखतिर चाहिँ कहिले काहीँ पानी सुकेर डोकामा गाग्रो हालेर हिँड्नुपर्ने अवस्था छ। अब त्यो भएको हुनाले अब मान्छेले देख्दाखेरि चाहिँ यिनीहरूले विकास गर्न चाहेनन् अथवा बनाउन चाहेनन् भन्ने जस्तो चाहिँ आरोपहरू आउँछ। तर त्यो चाहिँ सबै नागरिकको घर घरमा धारामा पानी चाहिँ 24 घन्टा 12 महिना आए हुन्थ्यो भन्ने त मलाई पनि लाग्छ। तर अब त्यो स्थिति बनाउनलाई चाहिँ सकिराखेको अवस्था छैन र खानेपानीमा चाहिँ धेरै लामो समयदेखि काम गरेको संस्थाहरू पनि छन् र त्यहाँ पनि अब धेरै पहिलादेखि लगानीहरू भएका छन्। तर पनि अब दिगो खालको हुन सकेको छैन र गत वर्ष चाहिँ मैले एउटा स्थानीय उसमै चाहिँ एउटा कुनै स्रोत तयारी गरेर चाहिँ केही मात्रामा यो खानेपानीको चाहिँ पुरा पूर्ति गर्न सकिन्छ कि भनेर यो अलिकति 50-60 लाख रुपियाँ बजेट चाहिँ एउटा 1-2-3 मध्ये कुनै एउटा वार्डमा एक ठाउँमा मात्रै पनि एक सालमा गरियो भने अरू वर्षमा चाहिँ फेरि बिस्तारै अरू अरू वार्डमा गर्दै लाँदा हुन्छ भन्ने चाहिँ सोचेर एउटा पैसा विनियोजन गरिएको थियो बजेट। तर पछि गर्दै भन्दै लाँदा अहिलेको अवस्थामा चाहिँ यो वडागत रूपमा यो चाहिँ यो वार्डलाई भयो त्यो वार्डलाई भएन भन्ने खालको कुराहरू पनि आइहाल्दो रहेछ। त्यो भएको कारणले अब त्यो एकमुष्ट काम गर्न चाहिँ सकिएन, त्यसमा चाहिँ अलिकति समस्या भयो र खानेपानीमा अलिक समस्यै छ। अब सिँचाइमा पनि अहिले अब खोला चाहिँ एकदम गहिरिँदै गएको अवस्था छ। यो चाहिँ यो स्थानीय तह हुनुभन्दा पहिल्यैदेखि यो चाहिँ एकदमै व्यतिथि थियो, अहिले चाहिँ अब त्यति बेलाको हेरेर चाहिँ धेरै कन्ट्रोल हो। तर पनि अब मान्छेले भनिदिनु त छ अब होइन, यो चाहिँ
खोला यसो गरे सके यहाँ गरे त्यहाँ गरे पानीका स्रोतहरू सुके भन्ने कुराहरू चाहिँ आइरहन्छन्। तर पनि हामीले यसलाई कसरी संरक्षण गर्न सकिन्छ, खानेपानीमा कसरी सुधार गर्न सकिन्छ भनेर पनि लागेका छौँ। र विद्युतको कुरामा चाहिँ अहिले यो अब धेरै समस्या छ, यो एक नम्बरको सालबन्दीतिर खैरेनीतिर होइन, अब दुई नम्बरकै पनि माथि मिश्रटारतिर, अब तिन नम्बरका पनि त्यस्ता ठाउँहरू छन्। सबै धेरैतिर चाहिँ एकदमै विद्युतको पनि समस्या छ, भोल्टेजहरू चाहिँ एकदम नआउने, अनि किसानहरूले चाहिँ अब यो घाँसहरू काट्नलाई कुटी काट्ने मेसिनहरू च्याप कटरहरू चलाउन समस्या हुने, मोटर चलाउन समस्या हुने ठाउँहरू छन्। र यसपालि चाहिँ भोल्टेज सुधार कार्यक्रम चाहिँ सञ्चालन हुँदैछ। अब अहिले चाहिँ केही पोलहरू झरेका छन्, ट्रान्समिटरहरू राख्ने प्रक्रिया सुरु भएको छ, र अब केही मात्रामा चाहिँ विद्युतको समस्या चाहिँ समाधान हुन्छ भन्ने भएको छ सर।
जस्तै उपमेयरज्यू, तपाईँहरूले जनताको जीवन स्तर उकास्नका निम्ति अघिल्लो कार्यकालमै कृषि पकेट क्षेत्रको अवधारणा ल्याउनु भएको थियो, र त्यो पकेट क्षेत्र के हदसम्म प्रभावकारी भएको थियो, जस्तै पशु पकेट क्षेत्र तपाईँहरूले कार्यान्वयनमा ल्याएपछि केही सहज भएको थियो, दुधको उत्पादन पनि बढेको थियो, तर अहिले त बजारीकरणको एकदमै चरम समस्या छ, किसानले दुध बेच दुधको मूल्य पनि घट्यो, बेचेको दुधको पनि पैसा चाहिँ प्राप्त गर्न नसकेको भन्ने खालको गुनासो आएको छ, यसतर्फ तपाईँहरूले केही पहल गर्नुभएको छ?
एकदमै गरेको छौँ सर, हामीले पहल त गरिरहेका छौँ होइन। यो दुधको चाहिँ अब जब विगतमा अघिल्लो कार्यकालमा चाहिँ पशु पकेट कार्यक्रम सञ्चालन भए, र त्यसमा पछिल्लो चोटि हामी आएपछि पनि त्यो कार्यक्रमलाई चाहिँ हामीले निरन्तर चाहिँ दियौँ। यो नौ नम्बरमा हामी निर्वाचित भएर आइकन फेरि सञ्चालन भयो। त्योभन्दा अगाडि अब एक नम्बर दुई नम्बरमा सञ्चालन भएको थियो, र अन्यत्र वार्डमा पनि एघार नम्बर दस नम्बरमा र पछि प्लस नौ नम्बरमा पनि गऱ्यो। अहिले छ नम्बरमा पनि चाहिँ अलिकति बिक्री केन्द्र पनि हुने, त्यो आसपासबाट कलेक्सन हुन पनि सक्ने गरी त्यहाँ पनि सञ्चालनमा छ। तर यो चाहिँ दुधको चाहिँ के भयो भने अब त्यति बेला हामीले पनि होइन अब सहकारीहरू संस्थाहरू अथवा दुध सञ्चालन गर्ने चाहिँ समूहहरू चाहिँ निर्माण गरेर उहाँहरू मार्फत अब किसानले उब्जाएका होइन उत्पादन गरेका दुधहरू चाहिँ कलेक्सन गर्ने अनि बिक्री वितरण गर्नको लागि चाहिँ त्यहाँबाट अब अलिक सहज हुन्छ, थोरै लिन मान्छे आउँदैन, धेरै भए चाहिँ आउँछ भन्ने त्यो खालको कुरा भएर चाहिँ सुरुवात गरियो, र राम्रै पनि हुँदै थियो। अब यो अहिलेको दुधको यो समस्या चाहिँ हाम्रो स्थानीय तहको भन्दा पनि यो चाहिँ एउटा राष्ट्रिय समस्या बनेको बुझ्छु मैले, र अहिलेको अवस्थामा धेरै किसानहरूले चाहिँ अब दुध बिक्री राम्रै गरी हुन्छ, आफ्नो दुध चाहिँ गुणस्तरीय दुध उत्पादन गरियो भने चाहिँ राम्रै दाममा बेच्न सकिन्छ, दुई चार पैसा आमदानी हुन्छ, विदेश जाइरहनु भन्दाखेरि दुई चारवटा गाई पालेर बस्यो भने नै घर व्यवहार यसो जीवनसम्म चल्छ भन्ने खालको मनस्थिति बनाएर धेरै दाजुभाइ दिदीबहिनीहरूले चाहिँ गाई भैँसी खरिद गरेर घरमा पालेर बस्नु भएको थियो। म आफै पनि एउटा चाहिँ पशुपालक कृषक हुँ, म बाख्रा गाईहरू पाल्ने मान्छे हुँ, म आफूले पनि महसुस गरेको छु त्यो कुराहरू। र अहिले चाहिँ दुधको बजार एकाएक चाहिँ यो राष्ट्रिय स्तरमै चाहिँ एकदमै खस्केर गयो, र दुध जहाँ बेचिराखिएको थियो त्यो बेचेको ठाउँमा चाहिँ बिक्री नहुने, अनि उसले अब पैसाहरू नदिने, हाम्रो चाहिँ अब स्थानीय उसमै एनएमसीले बढी लानुहुन्थ्यो, कता कति अलिअलि कुन कुन संस्थाहरूले अरू अरू रीतिकाहरूलाई कसैलाई पनि दिनुहुन्थ्यो, राम्रै चलिराखेको अवस्थामा अहिले चाहिँ यो चाहिँ डिडिसीले नै लगेको पनि कतिपय ठाउँमा भुक्तानी नपाएको कुराहरू आइरहेको छ, गुनासोहरू आइरहेको छ, र हामीले चाहिँ पटक पटक यो चाहिँ सभामुखज्यूसँग पनि कुरा गऱ्यौँ। अब यसलाई चाहिँ अब के भएर यो अवस्था आयो होइन, माथि नीति निर्माणकै कुरामा अथवा मन्त्री परिषदकै निर्णयबाट हुन्छ कि मन्त्रीमण्डलकै निर्णयबाट हुन्छ कि के गर्दा हुन्छ, यो अहिले चाहिँ अब सुन्नमा आउँछ, अब देखेको पुष्ट कुराहरू त होइन, तर पनि सुन्नमा आउँछ, यो चाहिँ बाहिरको भारतबाट चाहिँ प्याकेटको दुध आएर पाउडर दुध आएर यहाँ चाहिँ त्यो सस्तो हुने भएको भएर त्यो बिक्री गरिन्छ, र स्थानीय किसानहरूको दुध बिक्री भएको छैन भन्ने सुन्नमा आउँछ। त्यसलाई चाहिँ यदि सरकारले रोक्न सक्ने हो अथवा होइन केही न केही त होला नि त रोक्नलाई पनि, अब तैँले नले बन्दै भनेर भन्दा पनि नीति नियम बनाएर त्यसलाई चाहिँ विस्थापित गर्ने हो भने स्थानीय नागरिकहरूको दुध चाहिँ बिक्न सक्छ होला भनेर हामीले
धेरै पटक कुराहरू राखेका छौँ र यो चाहिँ अब कृषि मन्त्रालय अन्तर्गत अथवा होइन संसदमै छलफल गरेर यसको चाहिँ केही निकास निस्किन्छ कि यसको लागि पनि पहल गर्दिनँ भनेर पालिकाकै तर्फबाट पनि हामीले पटक पटक चाहिँ ज्ञापन पत्रहरू बुझाएका छौँ र हामी त्यसमा पनि यो किसानले उत्पादन गरेको दुःख गरेर चाहिँ दुई चार पैसा हुन्छ कि भनेर बनाएको चिजलाई चाहिँ यसरी यो अप्ठ्यारो अवस्थामा परेको हुँदा यसलाई चाहिँ सहजीकरण गरिदिनुहुन भनेर धेरैचोटि पहल गरेका छौँ र अब हामी गर्छौँ भन्नुभएको छ, अब उहाँहरूबाट ठ्याक्कै कहिले हुन्छ भन्ने कुरा चाहिँ हामीले पनि पत्तो पाएका छैनौँ।
अब उपमेयरज्यू, जस्तै जनताका गुनासाहरू तपाईँहरूले सम्बोधन गर्नै पर्छ, अब यहाँ म तपाईँसँग आज समय एकदमै कम छ, मलाई थाहा छ, दुईवटा प्रश्नहरू म राख्न चाहन्छु। एउटा, तपाईँहरूले निर्माण उपकरणहरू खरिद गर्नुभएको थियो, डोजर लगायत जेसिबी लगायतका सामग्रीहरू जुन खरिद गर्नुभएको थियो, ती सामग्रीहरू चाहिँ अहिले सञ्चालन गर्न नगरले सकेन, प्रभावकारी सञ्चालन गर्न सकेन, ठुलो धनराशि त्यहाँ छ, त्यो प्रभावकारी सञ्चालन भएन भन्ने जनताको गुनासो छ। म्याम, के गर्दै हुनुहुन्छ, के हुँदैछ त्यस विषयमा पनि जानकारी दिन्न।
अब त्यो चाहिँ अघिल्लै कार्यकालमा अघिल्लै उसमा चाहिँ त्यो खरिद गरिएको थियो, त्यसमा अब सबै कुराहरू त होइन, यो इन्जिनहरू सम्बन्धित चाहिँ कुराहरू सबैलाई त्यो जानकारी, कति कुरा नहुन पनि सक्छ, कति कुरा चाहिँ अब देखेर मात्रै पनि हुँदो रहेछ, त्यो चाहिँ अनुभव पनि हुनु पर्दो रहेछ। पहिल्यै त्यो चाहिँ खरिद गरिरहेको चिजहरू अहिले पछिल्लो समयमा हामी निर्वाचित भएर आइजन चाहिँ त्यसलाई अब सञ्चालनमा त गइराखेकै थियो र यो यस्तो पनि हुँदो रहेछ, यो प्रभावकारी सञ्चालन भएन भन्ने कुराहरू चाहिँ अब नगरमा नगरको सम्पत्ति छ भनेपछि नागरिकले चाहिँ त्यो चाहिँ हामीले यसै पाउनुपर्छ होइन, हामीले उपभोग गर्न चाहिँ त्यत्तिकै सित्तैमा पाउनुपर्छ भन्ने खालको चाहिँ आशयहरू आउँछ, तर फेरि अब त्यसको कार्यविधिहरू चाहिँ अब होइन, यो चाहिँ तेल उहाँहरूले हाल्ने दैनिक भाडा तिरेर लाने त्यस्तो खालको बनाएको हुँदाखेरि अब अलिक बढी गुनासो चाहिँ यो क्षेत्रमा आउँछ र सामग्रीहरू त्यो बिग्रेको खण्डमा बनाउनलाई एकदमै ठुलो खर्च हुने, अनि त्यो चाहिँ फेरि अब जहाँ पनि अब यो चाहिँ हाम्रो सम्पत्ति चाहिँ हामीले सित्तै चलाउनु पाउनुपर्छ भन्ने खालको आउने, अब त्यो भइसकेपछि अलिकति यसलाई चाहिँ व्यवस्थित गर्न चाहिँ त्यति जति सहज कसैको कुनै निजी कुराहरू सहज व्यवस्थापन हुन्छ, यो अब राज्यको सम्पत्ति चाहिँ त्यसलाई सहज गरेर चलाउनको लागि धेरै चाहिँ एक्सर्साइज गर्नुपर्ने रहेछ, यसलाई चाहिँ अब अलिकति हामीले कुरा बुझाउन पनि सकेनौँ होला। यो चाहिँ अब जहाँ पनि अलिकति धुलोउडो यहाँ पानी हाल्न ट्याङ्की पठाइदिनु भन्नुहुन्छ होइन, अब त्यो यो चाहिँ कार्यविधिमा नभएको भएपछि त्यसमा लगाएको तेल चाहिँ खर्च अब फेरि भोलि पर्सि बेरोजु निकाल्छ अथवा होइन, त्यो यसको भाडा चाहिँ बेरोजु निकाल्छ, निकालिसके पछाडि अनि बेरोजु आएपछि त ए होइन, अर्जुनधारामा यिनीहरू प्रतिनिधि भएर आएपछि यति चाहिँ खाए भन्ने फेरि नागरिकबाटै हामीलाई आक्षेप आउँछ कि, तर हामीले त त्यो खाएको मान्छेको त हुँदैन, त्यस्तो खालको अलिकति हामीले यो चाहिँ नागरिकलाई सचेत गराउन अथवा होइन यो कुरा बुझाउन पनि सकेनौँ होला र जति सहज रूपमा त्यो सञ्चालन हुन्छ भन्ने कुरा थियो त्यो चाहिँ त्यति सहज चाहिँ छैन र पनि अब
तपाईँहरू सम्बोधन गर्ने तहमा हुनुहुन्छ, नागरिकहरूलाई सहज तरिकाले उपलब्ध गराउन पनि सकिन्छ, ठिक छ। अब उपप्रमुखज्यू, तपाईँसँग अन्तिममा सोध्छु, न्यास सम्पादनमा तपाईँबाट ठुलो अपेक्षा गरिएको थियो, तपाईँ यो क्षेत्रमा जानकार पनि हुनुहुन्थ्यो र तपाईँ आएपछि न्याय सम्पादन, जनताहरूले सहज तरिकाले न्याय पाउने कुराहरूमा तपाईँको भूमिका रहन्छ भन्ने कुरा अपेक्षा गरिएको पनि थियो, सो अनुरूप अहिले पनि काम भइरहेका छन्। न्याय सम्पादनलाई प्रभावकारी बनाउन चाहिँ तपाईँले कसरी काम गर्दै हुनुहुन्छ, अहिलेको अवस्था के छ?
अब न्याय सम्पादन पनि म अघिल्लो कार्यकाल पनि न्यायिक समितिको सदस्य भएको रहेको भएर त्यति अब असहज त छैन, तर पनि अब यो मान्छे हरेक मान्छेको चाहिँ चित्त बुझाउने कुरा त यो कसैले पनि सक्ने कुरा होइन होइन, त्यो भएको भएर अब त्यहाँनिर न्यायिक समितिमा निवेदन दर्ता गर्न जाँदाखेरि चाहिँ होइन, अब दुवै पक्ष अब कोही चाहिँ पहिलो पक्ष होस् या दोस्रो पक्ष होस्, अब वादी प्रतिवादी दुवैले चाहिँ अब मेरो पक्षमा चाहिँ
होइन
निर्णय गर्दै हुन्थ्यो होइन, अथवा मेरो पक्षमा चाहिँ मेलमिलाप गर्दा पनि मेरो पक्षमाथिको हुन्थ्यो भन्ने खालको अपेक्षा त हुन्छ, तर हामीले त्यो गर्न सक्दैनौँ वास्तविक रूपमा। त्यो हामीले त्यहाँ बसेर छलफल गरिरहँदा पनि अब सम्बन्धित मान्छेहरूलाई राखेर छलफल गर्दै जाँदा उहाँहरूको के छ भन्ने कुराहरू थाहा पाइसके पछाडि दुवैजनालाई अब यो जित जितको सिद्धान्त भन्छ नि होइन,
दुवैजनालाई
हजुर विन विनको सिद्धान्तमा दुवैजनालाई चाहिँ मैले जितेँ अथवा होइन बाहिर मुखले नभने नि होइन यो त मैले गल्ती यति गरेकै थिएँ तर ठिकै भयो भन्ने चाहिँ मन नलाग्ने गरेको अब त्यसरी चाहिँ हामी छलफल गराउँछौँ। र अहिले चाहिँ अब निवेदन दर्ता भइसके पछाडि वडा मेलमिलाप केन्द्रमा चाहिँ त्यो फाइल जान्छ र मेलमिलाप केन्द्रमा मेलमिलापकर्ताहरू उहाँहरूले छानेका मेलमिलापकर्ताहरू सहित त्यहाँ छलफल बसेर त्यहाँ सहमति हुन सक्यो भने अनि पालिकामा आएर फेरि मेलमिलाप गराइन्छ लिखित गराइन्छ। र अब कहिलेकाहीँ चाहिँ त्यहाँबाट पनि सहमति हुन सकेन भने अनि फेरि न्यायिक समितिमा हामी बस्छौँ र त्यसरी अब ठ्याक्कै निर्णय गर्नै पर्ने खालको त्यति धेरै विवादहरू चाहिँ हामीसँग हामी भरसक मेलमिलापै गराउँछौँ। निर्णय गर्दा अब एउटाको चित्त दुख्ने अर्काको चित्त दुख्ने होइन मैले हारेँ भन्ने हामी प्रायः चाहिँ मेलमिलाप नै गराउँछौँ। र अब यता कता कोही कोही चाहिँ होइन के यो त न्यायिक समिति भनेपछि जे पनि जस्तो विवाद पनि हेर्नुपर्छ तिमीहरूले जस्तो पनि मिलाउनुपर्छ भन्ने खालको अनि अलिकति धम्कीपूर्ण होइन कहिलेकाहीँ चाहिँ सोर्स सोर्स लगाउने खालको त्यस्तो पनि आउनुहुन्छ। र त्यस्तो आउँदाखेरि चाहिँ कति अब एक दुईवटामा चाहिँ त्यस्ता चित्त नबुझाएर हो त्यस्ता कुराहरूले केही केही आक्षेपहरू चाहिँ लाउनु भएको गर्दैनन् होइन यस्तो गर्दै उसो गर्दै भनेर। तर अहिलेसम्म म आफूले महसुस गर्दाखेरि चाहिँ जति गरेको छु राम्रै गरेको छु भन्ने लागेको छ।
हस् तपाईँ अत्यन्तै व्यस्त हुनुहुन्छ र यो व्यस्तताका बावजुद पनि अर्जुन धाराका केही विषयहरूमा तपाईँले सम्बोधन गरिदिनु भएको छ, समय प्रदान गरिदिनु भयो, धेरै धेरै धन्यवाद म्याम। हस्
धन्यवाद हजुरलाई पनि, रेडियो सुन्ने सम्पूर्ण श्रोताहरूलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु नगरपालिकाको तर्फबाट।
हस् उहाँ हुनुहुन्थ्यो अर्जुन धारा नगरपालिकाका उपप्रमुख खड्गमाया पराजुले। पक्कै पनि अर्जुन धारा नगरपालिकामा पछिल्लो चोटि ठुला ठेकेदार कम्पनीहरूले ठुला निर्माणका कुराहरू गर्दाखेरि त्यहाँ ढिलासुस्ती गरिदिएका कारण धुवा धुलोले आक्रान्त वर्षामा हिलामे हुने सडकहरू र हिउँदोमा धुलामे भएका कारणले बसी नसक्नु भएको अवस्था पक्कै पनि हो। यो विषयमा स्थानीय जनप्रतिनिधिले पक्कै पनि सम्बोधन गर्नुपर्छ, पहल गर्नुपर्छ र त्यस्ता काम नगर्ने ठेकेदारहरूलाई कारवाहीको दायरामा ल्याउन पनि पहल गर्नुपर्छ भन्ने जनताहरूको आवाज छ। यो आवाजलाई जनप्रतिनिधिहरूले सुनवाई गर्नुपर्छ भन्ने नै रहेको छ। त्यस्तै अन्य विकास निर्माणका कामहरूमा अर्जुन धारा नगरपालिकामा भर्खरै नदीजन्य सामग्रीहरू विशेषता त्यहाँको प्रमुख आएको स्रोत हो त्यो ठेका लाग्ने र सम्झौता हुने क्रममा रहेको छ। यो छिटोभन्दा छिटो सम्झौता होस्, यहाँ धेरै ठुलो चलखेल भयो भन्ने जनताको गुनासो छ। नगरले आफैले चाहिँ रसिद काटेर पैसा उठाउँदाखेरि त्यहाँ चलखेल हुने धेरै अनियमितता हुने खतरा बढेको भन्ने जनताहरूले गुनासो गर्नुभएको छ र यो गुनासोहरूलाई पनि तत्काल सम्बोधन गरेर ठेका प्रक्रियाको चाहिँ सम्झौता पनि चाँडो होस् भन्ने जनताको माग रहेको छ, आवाज रहेको छ। यो पनि सुनवाई हुनेछ भन्ने हामीले अपेक्षा लिएका छौँ। यसै विषयहरू हामीले आज उठान गर्न सक्यौँ, समय प्रदान गर्नुभयो उपप्रमुखज्यूले, व्यस्त हुनुहुन्थ्यो उहाँ र पनि समय प्रदान गर्नुभयो र अर्जुन धारा नगरपालिकाको विषयमा धारणा राख्नुभयो, उहाँलाई धन्यवाद दिँदै आज अर्जुन धारा खबर यतिमै विश्राम गर्न चाहन्छौँ। अर्को हप्ता फरक प्रसङ्गका साथ फरक व्यक्तित्वसँग लिएको कुराकानी लिएर उपस्थित हुने नै छौँ। त्यतिन्जेलका लागि कार्यक्रम प्रस्तुत म पुष्प बराल बिदा चाहन्छु। निरन्तर खबरका लागि रेडियो भिजन सुन्दै गर्नुहोला। नमस्कार।